से दिलवाएगी तुमको जन्नत नमाज।
अस्सलात वस्सलाम अलैका या रसूल अल्लाह, वअला आलिका व असहाबिका या हबीब अल्लाह, अस्सलात वस्सलाम अलैका या नबी अल्लाह, वअला आलिका व असहाबिका या नूर अल्लाह। प्यारे प्यारे बच्चों और मदनी चैनल के नाज़रीन, एक बार फिर हम सब मौजूद हैं अपने बहुत ही प्यारे प्रोग्राम आए नमाज सीखे में। नमाज के बारे में बहुत प्यारी प्यारी बातें अल्हम्दुलिल्लाह अपने इस प्रोग्राम में हम सीखा करते हैं, समझा करते हैं, याद करने की कोशिश करते हैं। हमारे साथ प्रोग्राम में बहुत प्यारे प्यारे बच्चे भी हुआ करते हैं अल्हम्दुलिल्लाह। आज हमारे साथ गुफरान भाई भी मौजूद हैं और हमारे साथ जो है आज के प्रोग्राम में पार्टिसिपेट करेंगे, शरीक होंगे इंशाल्लाह ताला। तो बढ़ते हैं अपने टॉपिक की तरफ, लेकिन इससे पहले दुरूद पाक की फजीलत सुनते हैं। जी गुफरान भाई, दुरूद पाक की कोई फजीलत हमें सुनाई।
फरमाने मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम, जिसने मुझ पर एक मरतबा दुरूद पाक पढ़ा, अल्लाह पाक उस पर 10 रहमत नाजिल
फरमाता।
सल्लु अला हबीब
सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। गुफरान रजा, कलाम पढ़ा करते हैं ना नमाज से मुतालिक, उसके एक दो अशार शामिल करते हैं, क्या ख्याल है
जी?
तो पढ़ते हैं मिलकर प्यारे बच्चों वो कलाम। हमारे आकिब भाई को भी याद है, गुफरान रजा को भी कुछ ना कुछ याद होगा। तो आइए मिलकर नमाज से मुतालिक बहुत ही प्यारे कलाम है, एक दो अशार उसके मिलकर पढ़ते हैं जी।
चलो नमाज पढ़े, चलो नमाज पढ़े, चलो नमाज पढ़े, चलो नमाज पढ़े। मैं क्या बताऊँ क्या है हकीकत नमाज की, मैं क्या बताऊँ क्या है हकीकत नमाज की, मैं क्या बताऊँ क्या है हकीकत नमाज की, हकीकत नमाज की, हकीकत नमाज की। अल्लाह की रजा है मोहब्बत नमाज की, अल्लाह की रजा है मोहब्बत नमाज की। चलो नमाज पढ़े, 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 चलो नमाज पढ़े।
सुभान अल्लाह
सुभान अल्लाह।
प्यारे प्यारे बच्चों अल्हम्दुलिल्लाह आज भी बहुत ही प्यारे टॉपिक के साथ हम यहाँ पर मौजूद हैं। पूछते हैं गुफरान भाई से। जी गुफरान रजा, क्या टॉपिक है आज, किस टॉपिक पर हमने बात करनी है, हमारे बच्चों को बताएंगे?
आज हम अजान के बारे में कुछ सीखेंगे।
अजान के बारे में बड़ा अहम तरीन टॉपिक है और बच्चों को यकीनन आने भी चाहिए। अजान के मसाइल, अजान की बातें बहुत सारी बच्चों को जो है पता भी होनी चाहिए। तो कुछ हेडिंग्स वगैरह यहाँ पर मौजूद हैं, तो बताइए कि क्या है, क्या किस तरीके से आज हमने सीखना है जी?
आज हम कुछ अजान के फजाइल सीखेंगे।
अजान के फजाइल यानी जो हदीसें वगैरह अजान के फजाइल के बारे में आई हैं, बहुत अच्छी बात है, ठीक है, होना चाहिए। और इसके बाद क्या है?
अजान के मदनी फूल सीखेंगे।
अजान के मदनी फूल, ठीक है, यानी मदनी फूल से मुराद क्या ले रहे हैं? अब अजान से मुतालिक जो मसाइल होते हैं, जो अहकामात होते हैं, अहम तरीन बातें जो अजान से मुतालिक है, वो मतलब सिखाने का है
जी? जी
ठीक है, यानी कुछ जो चीज़ें लिखी हुई हमें नज़र आ रही हैं
जी जी।
तो प्यारे बच्चों इंशाल्लाह ताला ये भी सीखनी है। और इसके बाद और क्या है आज के एपिसोड में?
और अगर वक्त मिला तो हम अजान के जवाब का भी कुछ सीखेंगे।
अजान के जवाब के बारे में भी आज इंशाल्लाह ताला कुछ सीखना है अगर वक्त मिला। और अगर वक्त मिला तो हम गुफरान रजा से अजान भी सुनेंगे कि अजान दुरुस्त तरीके से दीनी किस तरह से है। तो प्यारे प्यारे बच्चों आपने हमारे साथ रहना है इंशाल्लाह ताला, बहुत अच्छी अच्छी बातें आज हम सीखने के लिए जा रहे हैं। तो जी गुफरान भाई, अजान के क्या फजाइल आप आज हमें बताने जा रहे हैं आप?
प्यारे बच्चों अजान के तो बहुत ज्यादा फजाइल हैं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने एक जगह पर इरशाद फरमाया कि जब मैं जन्नत में गया तो मैंने वहाँ पर मोतियों के गुम्बद देखे जिनकी खाक मुश्क की है। मैंने जिब्रील अलैहिस्सलाम से पूछा कि ये किन लोगों के लिए है, तो उन्होंने कहा कि आपकी उम्मत के इमामों और मौज़िनों के लिए है। एक और रिवायत में है कि अजान देने वालों के लिए हर चीज मगफरत की दुआ करती है, और यहाँ तक के समंदर की मछलियाँ भी दुआ करती हैं।
सुभान अल्लाह।
غفران رضا جب اتنے سارے اذان کے فضائل ہیں اور بھی ہیں ظاہر ہے, اب ہم تو اپنے وقت کے حساب سے ہی لے رہے ہیں فضائل, تو کیا ہی اچھا ہو کہ اذان پہلے آپ ہمیں سنا بھی دیں تاکہ ہمارے بچوں کو یہ پتہ بھی چلے کہ کان میں انگلیاں کیسے داخل کرنی ہے, حی علی الصلاح حی علی الفلاح پہ اپنا چہرہ کس طریقے سے دائیں بائیں گھمانا ہے, اور جن چیزوں کا دھیان رکھنا ہوتا ہے تو ذرا وہ بھی ہمیں بتا دیں. اور اذان کے مخارج بالخصوص جس میں ہمارے بچے غلطیاں کر رہے ہوتے ہیں نا پیارے بچوں, اللہ اکبر کی جگہ اللہ اکبر پڑھ رہے ہیں, حی علی الصلاح حی علی الصلاح, تو یہ جو اہم ترین باتیں ہیں نا تو اس کا دھیان رکھنا ضروری ہوتا ہے, تو ہمارے بچے اس میں کوئی مسٹیک نہ کر رہے ہوں. تو ہم ایک بار غفران رضا سے اذان بھی سنتے ہیں, ٹھیک ہے نا, تو اگر کسی کو کوئی مسٹیک ہوگی تو انشاءاللہ تعالی وہ بھی دور ہو جائے گی اگر ہم غور سے اس کو سنیں گے. ٹھیک ہے جی غفران بھائی, اچھا بیٹھے بیٹھے اذان دینی ہے یا کھڑے کھڑے, یہ بتائیں.
کھڑے اگر دینی
ہے تو آپ کھڑے ہو جائیں پھر. جی ٹھیک ہے پیارے بچوں, یہ کھڑے ہو چکے ہیں اور اب اپنے کانوں میں انگلیاں کیسے داخل کرنی ہیں یہ بتا دیں ذرا. دیکھیں اس طرح سے پیارے بچوں, کانوں میں انگلیاں داخل کرنی, ٹھیک ہے, اور اب یہ اذان کے نہیں, آپ کا جو رخ ہے وہ قبلے کی جانب ہونا چاہیے, آپ کا رخ قبلے کی جانب ہونا چاہیے, باوضو اذان دینی چاہیے. ٹھیک ہے تو یہ باتیں ہیں. جی غفران رضا, تو اب آپ اذان پہلے دیں گے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میرا نام محمد عاقب ہے.
محمد عاقب جی, عاقب بھائی
میرا سوال یہ ہے کہ اذان سے پہلے درود و سلام پڑھ سکتے ہیں؟
اذان سے پہلے درود و سلام پڑھ سکتے ہیں. جی غفران رضا, اذان سے پہلے درود و سلام پڑھیں گے؟
جی پڑھیں گے.
اچھا تو کیا فائدہ ہوتا ہے اس کا ویسے اذان سے پہلے درود و سلام پڑھنے کا؟
ثواب کا کام ہے.
ثواب کا کام ہے, ٹھیک ہے, تو آپ یہ بھی طریقہ سکھائیں ہمارے بچوں کو کہ اذان سے پہلے درود و سلام جو ہے وہ کس طرح سے پڑھنا ہے, تھوڑا بیچ میں پھر گیپ دینا ہے, پھر اذان کو اسٹارٹ کرنا ہے, تاکہ دونوں میں فرق بھی ہمیں معلوم ہو جائے نا کہ درود پاک اور اذان یہ دونوں الگ الگ چیزیں. ٹھیک ہے تو عاقب آپ کے سوال کا جواب مل گیا کہ اذان سے پہلے درود و سلام پڑھیں گے, اور یہ ہمیں پڑھ کر دکھائیں گے بھی کہ وہ کوئی کہ وہ ثواب کا کام ہے. ٹھیک ہے نا, اذان سے پہلے درود و سلام پڑھتے ہیں تو ثواب کا کام ہے, اور قرآن کریم میں اللہ پاک نے ہمیں درود و سلام پڑھنے کا تو حکم دیا ہے, تو اب اس میں کوئی قید نہیں ہے کہ آپ اذان سے پہلے نہ پڑھیں اذان کے بعد نہ پڑھیں, تو اسی لیے اذان سے پہلے بھی ایک اذان ایک اچھا کام ہے, اس سے پہلے اگر کوئی درود پاک پڑھتا ہے تو کوئی حرج والی بات نہیں ہے اس میں. ٹھیک ہے, ہماری شریعت نے کوئی منع نہیں کیا ہے, بلکہ تو مستحب کام ہے, اچھا کام ہے, ہمارے بزرگوں کا طریقہ ہے. ٹھیک ہے جی غفران رضا.
الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ. اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اشہد ان لا الہ الا اللہ اشہد ان لا الہ الا اللہ اشہد ان محمد رسول اللہ اشہد ان محمد رسول اللہ حی علی الصلاۃ حی علی الصلاۃ حی علی الفلاح حي على الفلاح الله أكبر الله أكبر لا إله إلا الله
ما شاء الله سبحان الله.
پیارے بچوں, اذان کا ایک فائدہ یہ بھی ہے कि अजान की आवाज जितनी दूर तक जाती है शैतान उतना दूर भाग जाता है।
अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु।
वालेकुम सलाम वरहमतुल्लाहि वबरकातुहु।
मेरा नाम मोहम्मद अयान है।
जी अयान भाई,
मेरा आपसे ये सवाल है कि बेवजू अजान दे सकते हैं या वजू करना जरूरी है?
अच्छा, इनका सवाल आया है अयान का कि क्या बेवजू अजान दे सकते हैं या फिर अजान देना बेवजू अजान दे सकते हैं या अजान के लिए वजू करना ज़रूरी है। तो सबसे पहले तो गुफरान रजा, क्या आपको मालूम है, आप भी इनको बताएं कि वजू होता है, वजू होता है क्या है?
वजू है।
वजू है, ठीक है प्यारे बच्चों, तो अपना तलफ़ दुरुस्त कर लेना चाहिए। लफ्ज़ वजू नहीं है बल्कि क्या है?
वजू है।
वजू है, ठीक है। इस इन्होंने सवाल पूछा है, इसका जवाब है, कोई नॉलेज में है आपके सवाल का इसका जवाब?
हाँ, इसका जवाब मुझे मालूम तो है।
क्या है जवाब, जरा बताएं।
अमीर सुन्नत ने अपनी किताब नमाज के अहकाम में तहरीर फरमाया है कि बेवजू अजान देना मकरूह है।
ये नमाज के अहकाम का हवाला दिया है गफरान नजा ने कि नमाज के अहकाम में तो ये मसला लिखा हुआ है। अमीर लहसन की बहुत सारी किताबें प्यारे बच्चों, नमाज के अहकाम, इसका मुताला ज़रूर करें। बहुत सारी प्यारी प्यारी बातें इंशाल्लाह ताला आपको उसमें से सीखने को मिलेंगी। तो उसमें एक मसला यूँ लिखा हुआ है, बेवजू अजान देना मकरूह है। अगरचे अजान तो हो जाएगी उसकी, लेकिन उसका अजान देना मकरूह है। अब मकरूह का मतलब क्या होता है? मकरूह का मतलब है नापसंदीदा, जिसको हमारी शरीयत पसंद नहीं करती, अच्छा नहीं समझती। तो ऐसा काम नहीं करना चाहिए, बेवजू अजान ना दी जाए, बल्कि किस तरह अजान देनी चाहिए? बावजू अजान देनी चाहिए। जैसे कि यहाँ लिखा भी हुआ है ना गुफरान रजा, ये जो चौथा मसला लिखा हुआ है कि बेवजू अजान देना है ना, इसको तो वैसे भी डिस्कस करना ही था, तो अयान ने सवाल भी पूछ लिया है कि बेवजू अजान देना कैसा है। तो ये जो है बेवजू अजान देना कैसा है, तो ये भी मसला इन्होंने वैसे भी लिखा हुआ था, तो प्यारे बच्चों ये बात ज़हन में रखनी चाहिए, ठीक है।
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू।
वालेकुम सलाम व रहमतुल्लाहि व बरकातहू।
मेरा नाम आशिर है।
जी आशिर भाई,
मेरा आपसे सवाल है कि अजान देना हर नमाज में ज़रूरी है?
हर नमाज के लिए अजान देना ज़रूरी नहीं होता। जैसे आप नवाफिल पढ़ रहे हैं तो नवाफिल के लिए अजान देना ज़रूरी नहीं है, ठीक है ना। लेकिन हाँ, पाँचों नमाजें जो है ना, पाँचों नमाजें जो जमात से पढ़ी जा रही हैं, तो उनके लिए अजान देना सुन्नत मौक्कदा है। जैसे कि यहाँ बोर्ड पर आप देख रहे हैं सुन्नत मौक्कदा लिखा हुआ है ना, तो पांचों नमाजों के लिए जो बाद जमात अदा की जाए उनके लिए अजान देना सुन्नत मौक्कदा है।
मेरा नाम मोहम्मद फहद है।
का नाम मोहम्मद फहद है। जी, जी। फहद भाई क्या कहना चाह रहे हैं?
सुन्नत मौक्कदा किसे कहते हैं?
हाँ, ये सवाल भी बड़ा अहम है गुफरान रजा, वैसे ये बच्चे इसमें कन्फ्यूज भी होते हैं। एक तो होता है सुन्नत, सुन्नत मौक्कदा, सुन्नत गैर मौक्कदा। चले आप जरा हमारे बच्चों को ये बताएं, हाँ आपका भी मिजान हो जाएगा, कि कौन कौन सी नमाज में कौन कौन सी सुन्नत मौक्कदा हैं, गैर मौक्कदा हैं, इस पर थोड़ी सी तफसील भी हम करते हैं। जी, फजर की जो दो सुन्नतें होती हैं वो क्या है, सुन्नत मौक्कदा है गैर मौक्कदा है?
वो मौक्कदा है।
सुन्नतें मौक्कदा है। चले हमारे बच्चों को अब वन बाई वन सारी नमाजों की बता दे जाए, कौन सी नमाज मौक्कदा है, कौन सी गैर मौक्कदा है। जी,
जो फजर की फर्ज से पहले दो रकातें होती हैं वो सुन्नत मौक्कदा होती है।
बिल्कुल ठीक माशाल्लाह। जी,
और जो जोहर की चार और दो सुन्नतें होती हैं वो भी सुन्नत मौक्कदा होती है।
चार और दो वाली कौन सी, मतलब?
मतलब फर्ज से पहले जो चार होती
है। हाँ, फर्ज से पहले वाली जो चार सुन्नतें हैं जिनको सुन्नत कबलिया भी कहते हैं, वो भी क्या है?
मौक्कदा।
सुन्नत मौक्कदा है। देखिए, आपका टेस्ट भी हो सकता है, आपने तवज्जो के साथ प्यारे बच्चों शिरकत करनी है, ठीक है ना। फिर आपसे पूछा भी जा सकता है कि भाई आपने जो है वो आप बताइए कि सुन्नत मौक्कदा कौन सी और गैर मौक्कदा कौन सी है। जी, आपने जोहर की बता दी है, आगे।
और जो असर की चार फर्ज से पहले चार सुन्नत होती है वो सुन्नत गैर मौक्कदा होती है।
ठीक है, बिल्कुल ठीक है।
और मगरिब की तीन फर्ज के बाद जो दो सुन्नत होती है वो भी सुन्नत मौक्कदा होती है।
ठीक है माशाल्लाह। और फिर इशा रह गई, अब इशा का इम्तिहान है आपका, आपके बाद फिर हम बच्चों से भी पूछेंगे, अब देखते हैं कि इनमें से किस किस को याद है किसे याद नहीं है। जी,
और जो इशा की फर्ज से पहले जो चार सुन्नत होती है वो सुन्नत गैर मौक्कदा होती है, और फर्ज के बाद वाली दो सुन्नतें मौक्कदा होती हैं।
ठीक है, तो ये प्यारे बच्चे उन्होंने बता दी, पहले मैं आपको फ़र्क बताता हूँ, इसके बाद फिर अब आपने बताना है मुझे, ठीक है। तो अब ये है कि सुन्नत मौक्कदा के बारे में हम कुछ सुनने के लिए जा रहे हैं। سنت موقعہ وہ سنت ہے جسے چھوڑنا نہیں چاہیے, جس میں تاکید ہے, ضروری ہے وہ سنت ادا کرنا, ٹھیک ہے؟ اور سنت غیر موقع وہ ہوتی ہے کہ جن کو اگر ادا نہیں بھی کیا ویسے تو ادا کرنا ثواب ہے, اور اگر نہیں بھی کیا تب بھی بہرحال کوئی اتنا مسئلہ نہیں ہے, اتنی زیادہ تاکید نہیں. سنت موقع میں تاکید زیادہ ہے کہ بھئی کرنا ہے, سنت غیر موقع میں تاکید نہیں ہے, کر لیں تو زیادہ بہتر ہے, اچھی بات ہے, ٹھیک ہے نا, یہ فرق ہوتا ہے. اب آپ ہمیں بتائیں گے کہ بھئی وہ کیا ہے, کون کون سی نمازیں ہیں سنت موقع ہیں, کون کون سی غیر موقع ہیں, اسپیڈ میں کوئی بتا دیں ہمیں تاکہ پھر ہم آگے جو ہمارے پوائنٹس ہیں اس پر بھی جا کر بات کر سکتے ہیں. جی آشر, فجر کی نماز میں جو سنتیں ہیں وہ موقع ہیں غیر موقع ہیں آپ بتائیں.
سنت موقع ہے,
فجر والی دو سنت موقع ہیں. جی غفران رضا, پوچھتے جائیں ان سے. غفران رضا, صحیح انہوں نے بتایا؟
جی جی بالکل
ٹھیک ہے.
اب آپ ظہر کی ذرا بتائیں.
ظہر کی چار فرض سے پہلے جو چار سنت ہے وہ سنت الموقع ہے, اور چار فرض کے بعد جو دو سنت ہے وہ بھی سنت الموقع ہے.
آپ کا جواب بالکل درست ہے,
ماشاء اللہ. ظہر تک تو صحیح پہنچ گئے ہاں.
جی اب عصر کی بتائیں ذرا.
عصر میں جو چار فرض سے پہلے چار سنت ہے سنت الغیر موقع ہے.
ماشاء اللہ, ان کا یہ جواب بھی درست ہے بھائی.
جی جی
چلیں.
اب مغرب بتائیں.
مغرب میں تین فرض کے بعد جو دو سنت ہے وہ سنت الموقع ہے.
آپ کا جواب یہ بھی درست ہے,
ماشاء اللہ.
اب عشاء بتائیں ذرا.
عشاء میں چار فرض سے پہلے جو چار سنت ہے وہ سنت الغیر موقع ہے.
سبحان اللہ.
اور چار فرض کے بعد جو دو سنت ہے وہ سنت الموقع ہے.
ماشاء اللہ.
سبحان اللہ, آپ کا جواب سارے درست ہیں.
ماشاء اللہ, ہاشر بھائی نے تو بھائی ساری نمازوں کی جو سنتیں ہیں وہ بالکل درست بتا دی ہیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میرا نام سفیان ہے.
جی سفیان بھائی, کیا کہنا چاہ رہے ہیں؟
یہ جو بورڈ میں لکھا ہے وقت میں اذان دینا, اس کا کیا مطلب ہے؟
وقت میں اذان دینے کا مطلب کیا ہے؟ دیکھیں, وقت میں اذان دینے کا مطلب یہ ہے کہ جیسے مثال کے طور پر ظہر کی نماز ہے نا, تو ضروری ہے کہ ظہر کا وقت اسٹارٹ ہو گیا, ٹھیک ہے؟ اگر ظہر کا وقت اسٹارٹ ہونے سے پہلے ہی آپ نے اذان دے دی تو اذان کاؤنٹ نہیں ہوگی, ٹھیک ہے؟ اذان کاؤنٹ اسی صورت میں ہوگی جب کہ ظہر کا وقت شروع ہونے کے بعد آپ اذان کہو گے. اسی طریقے سے عصر کی نماز کی اذان ہے تو آپ عصر کی نماز کا وقت اسٹارٹ ہونے سے پہلے اذان نہیں کہہ سکتے, بلکہ جب ٹائم شروع ہو جائے گا نا تو ٹائم شروع ہونے کے بعد پھر اذان کہی جائے گی, پہلے آپ اذان نہیں کہہ سکتے ہو, ٹھیک ہے؟ تو اس کا مطلب یہ جو پوائنٹ لکھا ہوا ہے نا, اس کا مطلب یہ ہے کہ وقت سے پہلے اذان آپ نہیں دو گے, بلکہ جب وقت ہو جاتا ہے تو اس کے بعد اذان کہی جائے گی, ٹھیک ہے؟ یہ اس کا مطلب ہے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میرا نام ہاشر ہے.
آپ کا نام ہاشر ہے. جی ہاشر بھائی, کیا پوچھنا چاہ رہے ہیں؟
میرا سوال یہ ہے کہ بچہ بھی اذان دے سکتا ہے؟
دیکھیں ہاشر بھائی, آپ کے سامنے ایک بچے نے اذان دی, اب آپ سوال پوچھ رہے ہو. آپ کے سامنے ایک بچے نے اذان دے دی, اب آپ سوال پوچھ رہے ہیں. ایک کام کرتے ہیں, یہ سوال اسی بچے سے پوچھتے ہیں جنہوں نے اذان کہی, ٹھیک ہے؟ جی بچے میاں, آپ بتائیے کہ بچہ اذان دے سکتا ہے نہیں دے سکتا؟
دے سکتا ہے, بالکل
دے سکتا ہے. اس لیے کہ آپ نے دے دی اس لیے؟
نہیں یہ نہیں ہے, امیر اہل سنت نے اپنی کتاب نماز کے احکام میں تحریر فرمایا ہے کہ سمجھدار بچہ بھی اذان دے سکتا ہے.
سمجھدار بچہ اذان دے سکتا ہے نا. آپ کیا سمجھدار ہیں؟ آپ سمجھدار بچے ہیں, ہیں بھائی سمجھدار بچے لگتے ہیں آپ کو؟ آپ ماشاء اللہ سارے ہی مجھے تو سمجھدار لگ رہے ہیں نا, سوالات بھی پوچھ رہے ہیں, انٹرسٹ بھی لے رہے ہیں پروگرام کے اندر, ریوائز بھی کر رہے ہیں ان باتوں کو. تو جو سمجھدار بچہ ہے نا, جس کو سمجھ ہوتی ہے, تلفظ ادا کر سکتا ہے اور وضو بھی جو ہے درست طریقے سے کر کے اس کی تمام سنتوں کو سمجھتے ہوئے, اذان کی اہمیت کو سمجھتے ہوئے اگر اذان کہتا ہے تو, جسے امیر علیہ سنت نے بھی لکھا ہے, اس کے علاوہ کتابوں میں بھی لکھا ہوا ہے فقہ کی کتابوں میں بھی, کہ جو سمجھدار بچہ ہے وہ اذان کہہ سکتا ہے, ٹھیک ہے؟ ہاں بالکل چھوٹے چھوٹے بچے ہیں جن کو سمجھ ہی نہیں ہے تو نماز کے لیے وہ اذان نہیں کہہ سکتے, ٹھیک ہے؟ تو جو سمجھدار بچہ ہے وہ بھی اذان دے سکتا ہے.
میرا آپ سے یہ سوال ہے کہ بچہ سمجھدار نہیں ہے اور اس کو اذان آتی ہے تو وہ اذان دے سکتا ہے؟
ہاں دیکھیں اس میں ایسا ہے کہ وہ نماز کے لیے اذان نہ کہے, ٹھیک ہے نا, یعنی ویسے اگر وہ اذان کہتا ہے تو اس کو سکھانے کے لیے اذان کہلوائی جا سکتی ہے, کوئی حرج نہیں اس میں. جیسے اللہ پاک کا ذکر بچوں کو سکھاتے ہیں نا, کلمہ سکھاتے ہیں, چھوٹے چھوٹے بچوں کو کلمہ شریف سکھاتے ہیں, لا الہ الا اللہ پڑھنا سکھاتے ہیں, اللہ 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 پڑھنا سکھاتے ہیں, درود شریف پڑھنا سکھاتے ہیں, تو اس کو سکھایا جائے, اس کو پریکٹس کروائی جائے تاکہ اس کی عادت بنے پڑ. لیکن نماز کے لیے اگر نہ سمجھے نا تو اس کو نماز کے لیے اذان نہیں کہلوائیں گے, ٹھیک ہے. ویسے اگر اس کو اذان کہلواتے ہیں, اس کو پریکٹس کرواتے ہیں, تو اس میں کوئی حرج نہیں.
میرا سوال یہ ہے کہ مصیبت کے وقت یا کرونا وائرس میں بچہ اذان دے سکتا ہے؟
دیکھیں ایک تو بات یہ بھی یاد رکھیں کہ اذان نماز کے لیے بھی دی جاتی ہے اور اذان کسی مصیبت کے وقت بھی اذان دی جا سکتی ہے, ٹھیک ہے نا. جیسے کرونا وائرس پر امیر علیہ سنت نے الحمدللہ ایک ذہن دیا تھا تو جو ہے جگہ بجگہ بہت سارے مقامات پر پوری دنیا میں لوگ اذانیں کہہ رہے تھے, اور اس کی اور اللہ پاک کی رحمت سے امید ہے کہ ان شاء اللہ تعالیٰ ضرور اس کا فائدہ ہوا ہے اور اللہ پاک نے ہم سے اس مصیبت کو جو ہے دور کیا, دور رکھا. اللہ پاک کے نیک بندے الحمدللہ ہماری اس طرح سے تربیت فرماتے ہیں. تو اس میں بھی اگر سمجھدار بچہ ہو نا, اگر سمجھدار بچہ ہے تو اسے اذان کہلوا لیں, ٹھیک ہے. سمجھدار بچے سے اذان کہلوانی چاہیے جہاں جہاں پر اذان کہنے کا حکم ہے, ٹھیک ہے. نماز کے لیے اس کے علاوہ بھی جہاں جہاں پر اذان کہنے کا حکم ہے تو وہاں وہاں پر جو ہے سمجھدار بچے سے اذان کہلوانی چاہیے.
میرا سوال یہ ہے کہ قبر میں بھی اذان دے سکتے ہیں؟
قبر میں اذان کیسے دو گے آپ؟ کیا قبر کھود کے اذان اندر دو گے؟ بھائی قبر میں اذان نہیں دیتے بلکہ قبر پر اذان دیتے.
قبر پر
سے بھی مطلب قبر کے اوپر کھڑے ہو کر نہیں, قبر کے اوپر تو کھڑا ہونا ویسے ہی جائز نہیں ہے, ٹھیک ہے. افنان رضا, قبر کے اوپر کھڑے ہونا تو جائز نہیں ہے نا, ٹھیک ہے. ہاں قبر کے سرہانے کے پاس کھڑے ہوں گے, ٹھیک ہے, قبر کے سرہانے کے پاس کھڑے ہوں. اور جیسے کہ آپ کو غفران رضا نے بتایا بھی تھا کہ اذان جب کہی جاتی ہے تو شیطان اتنا دور ہو جاتا ہے. اب جس سے قبر میں دفن کر دیا گیا ہے نا, اس کو شیطان کے وساوس سے بچانا ہے, محفوظ رکھنا ہے, تو اسی لیے شیطان کو دور کرنا ہے. تو جب اذان کہی جائے گی نا تو شیطان کیا ہوگا,
دور
ہو جائے گا, بھاگ جائے گا, ہے نا. اسی لیے اگر دفن کرنے کے مردے کو دفن کرنے کے بعد اگر قبر کے پاس کھڑے ہو کر کسی نے اذان کہی, لیکن اس میں صورتیں وہی ہیں, اپنا رخ قبلے کی جانب کر لیں, باوضو ہو, ٹھیک ہے نا, وہی انداز ہونا چاہیے, اور اس کے بعد آپ اذان کہیں گے تو ان شاء اللہ تعالیٰ اس کا فائدہ یہ ہوگا کہ شیطان اس مردے سے جس کو وہ وسوسے ڈالنے کی کوشش کر رہا ہے اس سے دور ہو جائے گا, ٹھیک ہے.
میرا سوال یہ ہے کہ جی بچے کے کان میں اذان کیوں دیتے ہیں؟
بچے کے کان میں اذان, ہاں نماز کے لیے تو نہیں ہوتی نا, بچے کو نماز کے لیے تو بھیجنا نہیں ہے, ابھی تو پیدا ہوا ہے, ٹھیک ہے نا, بلکہ ہم سب کے کانوں میں اذان کہی جاتی ہے نا. آپ کے کان میں بھی اذان کہی گئی تھی, یاد ہے کچھ؟ یاد نہیں ہے, کس نے کہی تھی آپ کے کان میں اذان؟
آپ نے کہی.
ہاں ان کے کان میں تو میں نے اذان دی تھی. تو کیوں کہی جاتی ہے؟ الحمدللہ جو مسلمان ہے نا تو وہ تو اپنے بچوں کے کان میں اذان کہتے ہیں جب پیدا ہوتے ہیں نا, اس لیے کہ بچے کے کان میں سب سے پہلے جو آواز جائے نا, جو الفاظ جائیں, وہ اللہ کا نام ہونا چاہیے, ہے نا, وہ اللہ کا نام ہونا چاہیے. تو ہمارے کانوں میں بھی جو اذانیں کہی گئیں اور جو بچے پیدا ہوتے ہیں ان کے کانوں میں ہم اذان کہتے ہیں, ہے نا. اس میں ایک اور اہم ترین بات ہے, غفران رضا آپ کی توجہ چاہیے, کہ سیدھے کان میں بھی کچھ کہتے ہیں, الٹے کان میں بھی کچھ کہتے ہیں. اب کون سے کان میں کیا کہتے ہیں یہ بتائیں آپ.
سیدھے کان میں اذان کہی جاتی ہے اور الٹے کان میں اقامت کہی جاتی ہے.
یہ اقامت کیا ہوتی ہے؟
جو جلدی جلدی پڑھتے ہیں.
جلدی جلدی پڑھتے ہیں کیا مطلب؟
مطلب اذان کے ہی الفاظ ہوتے ہیں لیکن وہ جلدی جلدی پڑھتے ہیں, اور ہے نا جو جماعت سے پہلے کہی جاتی ہے اور حی علی الفلاح کے بعد قد قامت الصلاہ قد قامت الصلاہ.
ماشاءاللہ ٹھیک ہے. تو سیدھے کان میں اذان, الٹے کان میں اقامت. بچوں کے کان میں اذان دینی چاہیے تاکہ بچوں کے کان میں سب سے پہلے جو الفاظ جائیں وہ نماز وہ اذان کے ہونے چاہیے.
پیارے پیارے بچوں یہ تھا آج کا ہمارا پروگرام آئے نماز سیکھیں، جس میں ہم نے اذان کے متعلق پیاری پیاری باتیں سیکھی. اللہ پاک ہمیں ان باتوں پر عمل کرنے کی توفیق عطا فرمائے. اگر آپ آئے نماز سیکھیں کے مزید ایپیسوڈ دیکھنا چاہتے ہیں تو کڈز مدنی چینل کو وزٹ کریں، یوٹیوب پر، فیس بک پر آپ ملاحظہ کر سکتے ہیں. اللہ پاک ہمیں ان باتوں پر عمل کرنے کی توفیق عطا فرمائے. اللہ پاک ہمیں درست طریقے سے نماز پڑھنے کی توفیق عطا فرمائے. آئندہ آپ کے ساتھ ملاقات ہوگی نئے ٹاپک کے ساتھ انشاءاللہ عز و جل. صلو علی الحبیب
صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
سے دلوائے گی تم کو جنت نماز.